यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरदरभन्दा 15 दिन अघि नै नेपालमा मनसून प्रवेश। यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढ़ी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण। आगामी आर्थिक वर्षको बजेट आमदानी र खर्चका हिसाबले वस्तुनिष्ठ भएको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई। नवलपरासी बर्दघाट सुस्तापूर्वकको चोरमारा र दुम्की बासमा बनाइएको डाइभर्सन बगाउँदा अवरूद्ध भएको नारायणगढ़ बुटोल सड़क खण्ड आज बिहानदेखि आंशिक रूपमा सञ्चालनमा। आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै। र स्टील र आल्मोनियम आयातमा लाग्ने शुल्क दोब्बर पार्ने राष्ट्रपति ट्रम्पको घोषणाले अमेरिका र चीनबीच व्यापार युद्ध थप चर्किने सम्भावना।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालमा सरदर मितिभन्दा 15 दिन छिटो मनसून प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले हिजो विज्ञप्ति जारी गरी यस वर्षको मनसून बिहिबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जनाएको छ। मनसूनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसूनी वर्षा भएको विभागले जनाएको छ। विभागका महानिर्देशक कमलराम जोशीले नेपालमा मनसून भित्रिने सरदर मिति जून 13 रहे पनि मे 29 नै नेपालमा मनसून भित्रिएको जानकारी दिनुभयो। विभागले आगामी मनसूनमा सरदरभन्दा बढ़ी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागले हिजो सार्वजनिक गरेको आगामी मनसूनको हावा पानी आकलन अनुसार यही जेठ 18 असोज 14 चार महिनाको मनसून अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। देशमा सरदरभन्दा बढ़ी वर्षा हुने सम्भावना 35%देखि 45% रहेको महानिर्देशक जोशीले बताउनुभयो। बिहिबार रातिको वर्षाले नवलपरासी बर्दघाट सुस्तापूर्वको चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बगाउँदा अवरूद्ध भएको नारायणगढ़ बुटोल सड़क खण्ड आंशिक रूपमा सञ्चालनमा आएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सड़क बाढ़ीले बगाएपछि ठप्प भएको यातायात आवागमन आज बिहान 3 आंशिक रूपमा सञ्चालनमा आएको नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी परीक्षक यादव ढकालले जानकारी दिनुभयो। नवलपरासी बर्दघाट सुस्तापूर्व अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख 29 र दुम्कीवास पुल गत पुष 26 भाँचिएको थियो। पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारी साधन सञ्चालन गरिँदै आइएको थियो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकतामा राखेर रा काम गर्ने बताउनु भएको छ। अर्थ मन्त्रालयमा आर्थिक वर्ष 2082/83 बजेटका सम्बन्धमा हिजो आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र छिट्टै कार्यान्वयनको थालनी गर्ने बताउनुभयो।
बजेट प्रस्तुत गरिसकेपछि म आजैदेखि बजेट कार्यान्वयनतर्फ मेरो ध्यान केन्द्रित छ। देशवासीहरूसँग प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यो बजेट जेठ 15 नागरिकहरूको कान पवित्र गर्नका निम्ति सुनाइने चिज होइन। यो कार्यान्वयन गर्ने र यसबाट अपेक्षित नतिजा प्राप्त गर्ने त्यस उद्देश्यले प्रस्तुत गरिएको बजेट हो। यो बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा म यहाँलाई विश्वास दिलाउन पनि चाहन्छु र सँगसँगै बजेट कार्यान्वयनका निमित्त व्यावहारिक वस्तुनिष्ठ कार्ययोजना निर्माण गर्न, कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि काममा जुट्दैछ भन्ने पनि म यहाँलाई जानकारी दिन चाहन्छु।
यस पटक बजेटको आकार धेरै महत्वाकांक्षी नरहेको आमदानी र खर्चका हिसाबले वस्तुनिष्ठ ढंगले आएको अर्थमन्त्री पौडेलले दावी गर्नुभयो। अर्थमन्त्री पौडेलले बजेटमा पूँजीगत खर्च बढ़ाउने चालू खर्चलाई निश्चित सीमाभित्र राखिएको र प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम बढ़ाउने नीति लिएको उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले बजेट मार्फत केही नीतिगत सुधारका विषय अघि सारिएको र आर्थिक विकास र समृद्धिका लागि वैकल्पिक वित्त मार्फत स्रोत परिचालन गर्ने नीति लिएको बताउनुभयो।
केही नीतिगत सुधारका विषयहरू पनि बजेटमा मेन्सन गरिएको छ। एउटा महत्वपूर्ण विषय यसमा के मेन्सन गरेका छौँ भने विकासका प्रश्नमा हामी नयाँ वैकल्पिक वित्तको बाटो हिँड्नुपर्छ भन्ने त्यो सोचबाट अगाडि बढ्दैछौ र विकासका निम्ति वैकल्पिक वित्तको प्रयोग गर्ने त्यो सोच त्यो दृष्टिकोण यो चाहिँ बजेटले प्रस्तुत गरेको छ। प्रतिफलका दृष्टिकोणले अनुकूल आयोजनाहरूमा हामी स्वदेश र विदेशको निजी क्षेत्रको पुँजी पनि पूर्वाधार विकासमा आकर्षित गर्न सक्छौ र लगानी गर्न सक्छौ भन्ने त्यो एप्रोचको साथमा हामी आएका छौं।
मन्त्री पौडेलले राष्ट्रिय परिचय पत्रलाई सामाजिक सुरक्षा र अन्य सुविधासँग जोड्न खोजिएको डिजिटल भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर र भन्सार बिन्दुमा अग्रिम आयकर लगाउने गरेकोमा त्यसलाई हटाइएको उल्लेख गर्नुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले बजेटको कार्यान्वयन कसरी अघि बढ़छ र त्यसको नतिजा कस्तो देखिन्छ भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो। उपाध्यक्ष अधिकारीले आगामी बजेट 16 आवधिक योजना कार्यान्वयनका लागि केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले मौद्रिक नीति व्यवस्थापनसँग सम्बन्धित विभिन्न कानून बनाउने र बैंक तथा वित्तीय संस्थाको सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने व्यवस्था ल्याइनु सकारात्मक रहेको बताउनुभयो। सभामुख देवराज घिमिरेले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग आगामी दिनमा संसदीय अभ्यासलाई थप चुस्त र व्यवस्थित गर्नेबारे छलफल गर्नुभएको छ। उहाँले सदनलाई नियमित रूपमा सञ्चालन गर्ने वातावरण मिलाउन प्रमुख सचेतकहरूलाई आग्रह गर्नुभयो। सिंहदरबारस्थित संसद सचिवालयमा भएको छलफलमा संसदको आगामी बैठकको कार्यसूचीका विषयमा प्रमुख सचेतकले आफ्नो धारणा प्रस्तुत गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले जानकारी दिनुभयो। ससाना विषय उठाएर सदन सञ्चालन गर्न नदिने प्रवृत्तिले लोकतन्त्र र सदनलाई बलियो तुल्याउन नसक्ने बताउँदै मुख्य सचेतक बर्तौलाले यसबीचमा दलहरूबीच हुने छलफल र परामर्शका आधारमा अवरोध अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका श्याम कुमार घिमिरेले यही जेठ 20 गतेदेखि बस्ने बैठकको क्यालेण्डर बनाउने विषयमा केन्द्रित रही छलफल भएको प्रतिक्रिया दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले सभामुखले सदनको आगामी बैठकका लागि कार्यतालिका निर्माण तयारी सम्बन्धमा सुझाव लिनुभएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसदमा प्रस्तुत बजेट र विनियोजन विधेयकमाथिको छलफललाई क्यालेण्डर बनाएर अघि बढ़ाउने विषयमा कुराकानी भएको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश सरकारले नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। यसै गरी प्रस्तुत नीति तथा कार्यक्रममा रोजगारी, मुख्यमन्त्री एकीकृत विकास कार्यक्रम, सुशासन सबलीकरण, निजामती कर्मचारी दक्षता अभिवृद्धि, मानव अधिकार प्रवर्धन, लागू औषध दुर्व्यसन नियन्त्रण, महिला तथा बालबालिका सशक्तिकरण, किसान अनुदान, नमूना विद्यालय, भारत जाने नेपालीको अभिलेखीकरण लगायत कार्यक्रम उल्लेख गरिएको छ। प्रदेश सरकारले नयाँ बजेट असार 1 गते ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ। संक्रमणकालीन न्यायसँग जोड़िएका विषयलाई छिटो टुंग्याउने गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगले काम गर्नुपर्ने सांसदहरूले जोड़ दिनुभएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजोको बैठकमा दुवै आयोगका पदाधिकारी र पूर्व पदाधिकारीहरूसँगको छलफलमा सांसदहरूले राजनैतिक र दलीय स्वार्थभन्दा माथि उठेर संक्रमणकालीन न्यायका विषयलाई टुंगोमा पुर्याउनुपर्ने बताउनुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले नारायणहिटी दरबार संग्रहालय क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको छ। स्थानीय प्रशासन ऐन 2028 दफा 6 उपदफा 3 क बमोजिम केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र कायम गरिएको प्रमुख जिल्लाधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो। स्थानीय प्रशासन ऐन बमोजिम जिल्ला सुरक्षा समिति काठमाण्डुको सिफारिश समेतका आधारमा आजदेखि लागू हुने गरी असार 24 गतेसम्मका लागि 5 भन्दा बढ़ी व्यक्ति भेला जम्मा भई अनसन धरना घेराउ जुलुस प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा र चीनका विदेश मन्त्री वाङ यी बीच हिजो हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ। विदेश मन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय संगठन स्थापना सम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन हङकङमा रहनुभएकी मन्त्री डाक्टर राणा र चिनिया विदेश मन्त्री बीच भेटवार्ता भएको हो। भेटका क्रममा मन्त्री डाक्टर राणाले नेपालका आर्थिक सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्याउँदै आएको सहयोग र समन्वयका लागि चीन सरकार र चिनिया जनतालाई धन्यवाद दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरूबीच समझदारी वृद्धि आवश्यक रहेको बताउनु भएको छ। चीन भ्रमणका क्रममा गान्सु प्रान्तको डुङहाङमा आयोजित सभ्यताहरूबीचको आदान प्रदान र पारस्परिक सिकाई सम्बन्धी चौथो संवाद कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उहाँले विभिन्न संस्कृतिहरूको सुन्दर बगैंचा रहेको संसारमा विविध जातीय समूह भाषा र संस्कृति संगम सह अस्तित्व रहेको उल्लेख गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले राजनैतिक सुरक्षात्मक आर्थिक वैचारिक जातीय र सांस्कृतिक कारणहरू बोकेको विभिन्न प्रकारका द्वन्दहरूले संसारलाई ग्रसित बनाएको विश्व सन्दर्भमा आयोजित संवाद महत्वपूर्ण रहेको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मे 31 दिन मनाइने दिवसमा धूमपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार समाज र वातावरणमा पार्ने असरबारे सचेत गराउने गरिन्छ। सन् 1987 विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूमपान रहित दिवसको स्थापना गरेका थिए। त्यसपछि सन् 1988 अप्रेल 7 विश्व धूमपान रहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि मे 31 विश्व धूमपान रहित दिवसको रूपमा मनाउन थालिएको हो। वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको 74 वर्षको उमेरमा हिजो निधन भएको छ। अवरुद्ध रोगबाट पीड़ित उहाँको नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो। गोर्खापत्र संस्थानको अध्यक्ष र गोर्खापत्र दैनिकको प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्नुभएका उहाँ प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो। ललितपुरमा भोलि मच्छेन्द्रनाथको भोटो देखाइने भएको छ। गृह मन्त्रालयले हिजो एक सूचना जारी गरी काठमाडौँ ललितपुर र भक्तपुर जिल्लामा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। अन्नपूर्ण हिमालको सफल आरोहण गरेको 75 वर्ष पुगेको अवसरमा हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन्। 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा आजदेखि शुरू हुने हीरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जोगका परिवारका सदस्यहरूसहित 14 विदेशी पाहुना नेपाल आएका छन्। प्रथम आरोही मौरिसका छोरा माथियस, नाति इथेन हर्जोग लगायत फ्रान्सका 6, बेलायतका 3, भारतका 5 र इटलीका 1 पाहुना सरकारको निमन्त्रणामा हीरक जयन्तीको कार्यक्रममा सहभागी हुन आउनु भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले जानकारी दिनुभयो। फ्रान्सेली पर्वतारोही मोरिस र लुइस लाचेनले अक्सिजन बिनै सन् 1950 जून 3 अन्नपूर्ण हिमालको सफल आरोहण गरेको 75 वर्ष पूरा भएको अवसरमा आजदेखि 22 गतेसम्म विविध कार्यक्रम गरेर हीरक जयन्ती मनाउन लागिएको हो। कैलालीको जानकी गाउँपालिका मुनुवाका किसानहरूलाई सिंचाई सुविधा नहुँदा धान गहुँ मकै लगायतका अन्न उत्पादनमा समस्या भएको छ। पानीको अभावका कारण वर्षेनी सिंचाईको समस्या हुँदा उत्पादन राम्रो हुन नसकेको भन्दै किसानहरूले सिंचाईको सुविधाका लागि सरोकारवालासँग माग गरेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको जानकी गाउँपालिका वडा नम्बर 4 मुनुवाका किसानलाई पानीको धेरै समस्या छ। समयमा पर्याप्त मात्रामा सिंचाई सुविधा नहुँदा उनीहरूले सोचे जस्तो उत्पादन गर्न सकिरहेका छैनन्। स्थानीयवासी सविता कठरिया:
हाम्रो सिंचाई नै भएर धान गहुँहरू उत्पादन हुँदैन, त्यसैले हामीलाई सिंचाई जरुरी छ।
सविता मात्र होइन, दिलीप राउतलाई पनि सिंचाई सुविधा राम्रो भइदिए हुन्थ्यो भन्ने लाग्छ। तर सिंचाई सुविधा नभएका कारण दिलीपको सोचे अनुसारको कृषि उपज उत्पादन बढाउने धोको पूरा हुन सकेको छैन।
पानी प्राप्त भइदिएको भए मौसमी तरकारीहरू पनि लगाउन सकिन्थ्यो। पानी नभएर अलिकति समस्या छ यतातिर लगाउनलाई। वैशाख जेठतिर पनि त्यो समयमा मकै खेती हुन्छ, पानी नभएर चाहिँ मकै लगाउन सकिन्थ्यो। चैते धानको पनि अलिक समस्या छ यतातिर। पानी पर्याप्त भइदिएको भए चैते धान लगायो भने निकै आमदानी हुन जान्थ्यो।
संगीता चौधरीले पनि सिंचाईको अभावमा समस्या भोग्नु परेको छ। गाउँमा कुलो भए पनि पानी आउँदैन, त्यसकारण उहाँले पनि सोचे अनुसारको खेतीपाती गर्न सक्नु भएको छैन।
सिंचाई कुलो त छ यहाँ, तर राम्रोसँग पानी आउन किसानहरूलाई एकदम अप्ठ्यारो हुन्छ।
पहिले आफ्नो गाउँ नजिकै कुलाको बाँध थियो, पानी आउँथ्यो, तर अहिले कुलाको बाँध सारेर पहिलेको भन्दा अलि माथि लगाएपछि पानीको समस्या बढेको भन्नुहुन्छ अर्का किसान चेतराम चौधरी।
पहिले हाम्रो कच्ची बाँध थियो त तलै थियो, पछि पक्की बन्दाखेरिमा माथि गाउँदाखेरिमा समस्या छ। त्यही हुनाले हामी बारम्बार निवेदन पनि हालिसकेका छौँ, हामीलाई राजबाँध चाहियो, त्यो बाँधबाट हामीलाई यो छुट्टै बाँध बनाइदिनु पर्यो, निवेदन हाल्दैछौँ, अहिलेसम्म भएको छैन।
रानी चमरा कुलरिया सिंचाई आयोजनाले समेत त्यो ठाउँमा नहर बनाउने काम गरिरहेको छ, तर लामो समयसम्म पनि नहर नबनाउँदा सिंचाईको समस्या हुँदै आएको बताउनुहुन्छ बेलपुरका किसान लौटन प्रसाद डङ्गोरा थारू।
पानी नचल्नको कारण हाम्रो यो बाँध पनि पूर्ण रूपले नबन्नको कारण हो, नत्र बाँध बनिसके पनि हाम्रो यो वर्षेनी पानीको समस्या हुँदैन। सिंचाइमा हाम्रो पूर्ण रूपले इन्टेकहरू बाँधहरू बन्दीको भए, राम्रोसँग सुधारमा ल्याइदिएको भए, मूल कुलो शाखा कुलो इन्टेकहरू भइदिएको भए राम्रो हुन्थ्यो।
कैलालीमा 86,450 हेक्टर खेतीयोग्य जमिन मध्ये हालसम्म 76,000 हेक्टर अर्थात 87.9% क्षेत्रफलमा मात्रै सिंचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्र कैलालीको तथ्याङ्कमा देखिन्छ। सिंचाईको सुविधा किसानमा पुर्याउनका लागि विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूले पनि काम गरिरहेका छन्, तर त्यो पनि उनीहरूका लागि पर्याप्त भने छैन। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारदेखि स्टील र आल्मोनियम आयातमा लाग्ने शुल्क दोब्बर पार्ने घोषणा गर्नु भएको छ। पेन्सिल्भेनियाको पिट्सबर्गमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले स्टील र आल्मोनियममा हाल कायम रहेको 25% आयात शुल्क बढ़ाएर 50% पुर्याइने घोषणा गर्नुभयो। उहाँले यो कदमले स्थानीय स्टील उद्योगलाई बलियो बनाउने, राष्ट्रिय आपूर्ति बढ़ाउने र चीनमा निर्भरता घटाउने बताउनुभयो। ट्रम्पको शुल्क नीतिले विश्व अर्थतन्त्रमा भने अशान्ति फैलिएको छ। ट्रम्पको पछिल्लो घोषणाले चीन र अमेरिका बीच चलिरहेको व्यापार युद्धलाई अझ चर्काउने विश्लेषण भइरहेको छ। चीन विश्वको सबैभन्दा ठूलो स्टील उत्पादक देश हो, जसले 2022 विश्वको आधा भन्दा बढ़ी स्टील उत्पादन गरेको थियो। अमेरिका भने चीन, भारत र जापान पछि चौथो ठूलो उत्पादक हो। प्यालेस्टिनी लड़ाकू समूह हमासले गाजामा युद्ध विराम गर्ने अमेरिकी प्रस्तावले आफ्ना मागहरू सम्बोधन गर्न नसके पनि सो प्रस्तावलाई अध्ययन गरिने बताएको छ। इजरायल सरकारले हमासले सो युद्ध विराम प्रस्तावमा कुनै आधिकारिक धारणा राखी नसकेको स्वीकारे पनि इजरायली संचार माध्यमहरूले हमासले 10 बन्धक रिहा गर्ने र 18 जना बन्दीको शव हस्तान्तरण गर्ने बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कृषि उत्पादन बढ़ाउन सरकारले सामूहिक सहकारी र निजी क्षेत्र मार्फत खेतीयोग्य जमीनको अधिकतम उपयोग गर्ने नीति लिएको छ। यससँगै बिहिबार प्रस्तुत सरकारको बजेटमा प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने लक्ष्य पनि लिइएको छ। दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी चैते धान खेतीलाई विशेष रूपमा विस्तार गर्ने सरकारको योजना छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेल,
दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका 22 जिल्लामा चैते धान खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ। यसबाट थप 12 लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरेको छ। चैते धान खेतीका लागि सिंचाई पूर्वाधार निर्माण गर्न रु 33 करोड़ विनियोजन गरेको छ।
धानमा आत्मनिर्भर हुने सरकारको योजना स्वागत योग्य रहेको त्यस क्षेत्रका विज्ञहरूको भनाइ छ। यसका लागि सुनकोशी मरिन तथा भेरी बबई डाइभर्सन योजनाको निर्माण जति सक्दो छिटो सम्पन्न गर्न सक्ने हो भने नेपाल धानमा आत्मनिर्भर हुनुसँगै निर्यात गर्न सक्ने अवस्थामा समेत पुग्न सक्दछ। धान विज्ञ डाक्टर भव प्रसाद त्रिपाठी,
यो एकदम राम्रो हो। अहिले नेपाल सरकारले सुनकोशी मरिन खोला डाइभर्सन जुन छ त्यसलाई जति सक्यो चाँडो, अब एक वर्ष दुई वर्ष भित्रमा सकेको खण्डमा त्यसले 12 रौतहट सर्लाही मोहतरी र धनुषाको 1,22,000 हेक्टर भूमिमा बाह्रैकाल सिंचाई गर्न सक्छ। त्यसै गरी फेरि बबई डाइभर्सनले बर्दिया र बाँकेको 55,000 हेक्टरमा बाह्रैकाल सिंचाई गर्न सकिन्छ, जसले हामी धान चामलमा आत्मनिर्भर भइकन त्यसपछि हामी विदेशमा पनि निर्यात गर्न सक्छौ।
नेपालमा हाल वार्षिक औसत 60 लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ, जबकि कुल आवश्यकता भने वार्षिक 85 देखि 90 लाख मेट्रिक टन रहेको छ। आयात कम गर्न धानको उत्पादन बढ़ाउने र खानपानको बानीमा परिवर्तन गरी अन्य खाद्य पदार्थको प्रयोगलाई जोड़ दिनु पनि उत्तिकै आवश्यक रहेको सरकारवालाहरूको भनाई रहँदै आएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
चितवनको भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ। लक्ष्य अनुसार प्रगति हुन नसकेपछि दुई शिफ्टमा काम गर्न थालिएको हो। करिब दुई महिना यता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल सहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनी बीच कामलाई तीव्रता दिने सहमति भएको थियो। यससँगै मजदूर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिचोक बीबीआरजेबीका संचालक विकास गौतमले जानकारी दिनुभयो। हाल बिहान 7 देखि राति 10 बजेसम्म 140 भन्दा बढ़ी मजदूरले काम गरिरहेका र यो संख्या 200 भन्दा बढ़ी पुग्ने उहाँले बताउनुभयो। असारसम्म 40% काम गर्ने गरी जनशक्ति परिचालन गर्न थालिएको र हाल भौतिक प्रगति 20% हाराहारीमा रहेको उहाँले बताउनुभयो। संघीय सरकारले 25 करोड़ र बागमती प्रदेश सरकारले 10 करोड़ रूपियाँ रंगशाला निर्माणका लागि बजेट निकासा गरिसकेको छ। नेपाल गल्फ संघको आयोजनामा 11 संस्करणको नेपाल एमएच्योर खुल्ला गल्फ प्रतियोगिता यही जेठ 20 गतेदेखि शुरू हुने भएको छ। यही जेठ 22 गतेसम्म सञ्चालन हुने प्रतियोगिता 54 होलको हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष टाँसी घलेले जानकारी दिनुभयो। प्रतियोगिता अन्तर्गत पुरूषतर्फ दक्षिण एसियाका बंगलादेश, श्रीलंका, भूटान र भारतका खेलाड़ी सहभागी हुनेछन्। पुरूषतर्फ व्यक्तिगत र टीम प्रतिस्पर्धा हुनेछ। यस्तै प्रतियोगिताको महिलातर्फको स्पर्धामा भने आयोजक नेपाल र भारतका खेलाड़ीको मात्र सहभागिता रहनेछ। प्रतियोगितामा 45 पुरूष र 10 महिला खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। पर्यटन प्रवर्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि मुस्ताङको घरबझोङ गाउँपालिकामा शुक्रबार संयुक्त साइकल तथा घोड़ा र्याली आयोजना गरिएको छ। घरबझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा देशभरका साइकल यात्री टोली मुस्ताङमा सहभागी भएका गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिनुभयो। पहिलो पटक आयोजना गरिएको साइकल र्यालीमा 23 जिल्लाका 362 जनाले सहभागिता जनाएका उहाँले जानकारी दिनुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका केही स्थान सहित मधेस प्रदेश लगायत देशका पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक दुई स्थानमा अधिक वर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षादेखि हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 6.3 मिलिमिटर। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय आज बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:55 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरदर भन्दा 15 दिन अघि नै नेपालमा मनसून प्रवेश, यस वर्ष देशका अधिकांश स्थानमा सरदर भन्दा बढ़ी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण। आगामी आर्थिक वर्षको बजेट आमदानी र खर्चका हिसाबले वस्तुनिष्ठ भएको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई। नवलपरासी बर्दघाट सुस्ता पूर्वको चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बगाउँदा अवरूद्ध भएको नारायणगढ़ बुटोल सड़क खण्ड आज बिहानदेखि आंशिक रूपमा सञ्चालनमा। आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै र स्टील र आल्मोनियम आयातमा लाग्ने शुल्क दोब्बर पार्ने राष्ट्रपति ट्रम्पको घोषणाले अमेरिका र चीनबीच व्यापार युद्ध थप चर्कने सम्भावना। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।